नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 का बालबालिकालाई।
अब सुनौ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बारे जानकारीमूलक कुराकानी।
विज्ञबाट विशेष जानकारी।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 का बालबालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बाल बालिकाको पढाइ सिप विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाइ जस्ता तत्वहरू आवश्यक छन्। अब सुनौ यिनै महत्वपूर्ण तत्वहरू समेटेर तयार पारिएको विज्ञ डाक्टर ध्रुव कुमार घिमिरेसँगको कुराकानी। म डाक्टर ध्रुव कुमार घिमिरेज्यूलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
सर, आज हामी विद्यार्थीहरूको सस्वर पठन सम्बन्धी विषयमा केन्द्रित हुन चाहन्छौ। शिक्षकहरूका लागि सस्वर पठन अभ्यास किन महत्वपूर्ण छ?
वास्तवमा सस्वर पठन भनेको सिकाइको एउटा तरिका हो। कक्षामा गराइने राम्रो सस्वर पठनबाट बाल बालिकाहरूमा शब्दको उच्चारण शुद्ध ठिक र उपयुक्त तरिकाले गर्ने सिपका साथै शब्दहरूको संरचना थाहा पाउने र आफूले पढेको कुरा बुझ्न सक्ने क्षमताको विकास हुन्छ।
सस्वर पठनलाई कक्षामा बाल बालिकाहरू रमाउने खालको गतिविधि बनाउनका लागि शिक्षक शिक्षिकाहरूले अप्नाउने केही उपायहरू छन् कि?
अवश्य छन् मायाजी। यस अभ्यासलाई प्रभावकारी बनाउनका लागि शिक्षक साथीहरूले अप्नाउन सक्ने 3 चरणहरू छन्। पहिलो चरण भनेको चाहिँ शिक्षक शिक्षिकाले सस्वर पठन शुरू गर्नु अघि पुस्तकको परिचय गराएर पठनको वातावरण तयार पार्नुपर्छ। यस क्रममा बाल बालिकाहरूलाई पुस्तकको आवरण देखाउने या पाठको चित्र देखाउने जस्ता कामहरू गर्नुपर्छ।
हजुर, अनि दोस्रो चरण?
दोस्रो चरण भनेको चाहिँ पुस्तक या पाठलाई भावपूर्ण किसिमबाट पठन गर्नु हो। पुस्तकबाट पाठ सस्वर पठन गर्दा शिक्षक शिक्षिकाले त्यसको गति, यति, लय, आरोह, अवरोह मिलाएर चिन्नको पनि विचार गरेर हावभाव सहित प्रवाहका साथ पढ्नु पर्छ। त्यस्तो चरण भनेको सस्वर पठन पछि शिक्षक शिक्षिकाले विद्यार्थीहरूसँग कथाका विभिन्न पक्षहरूमा छलफल गर्ने र उनीहरूका कुनै जिज्ञासा भए समाधान गर्ने गर्नुपर्छ। यसरी गरिने छलफलले विद्यार्थीहरूको सिक्ने र बोध गर्ने क्षमता बढाउन सहयोग गर्छ।
सर, यो सस्वर पठनका उपायहरू त्यति गाह्रो छैनन् र यसका लागि शिक्षक शिक्षिकाहरूले अतिरिक्त काम पनि गर्नु पर्दैन है?
सही भन्नुभयो, यसका लागि छुट्टै केही पनि गर्नु पर्दैन। हामीले भर्खरै छलफल गरेका आधारभूत उपायहरू अपनाएर सस्वर पठनलाई विद्यार्थीहरूका लागि रमाइलो बनाउनु पनि त सकिन्छ।
सर, तपाईँले भर्खरै भन्नुभएको 3 उपायहरू हामीले एउटा कथामा प्रयोग गर्न सक्यौं भने शिक्षक शिक्षिकाहरूले कक्षामा सस्वर पठन अभ्यास साँच्चै प्रभावकारी बनाउन सक्नुहुने थियो।
भइहाल्छ नि मायाजी। त्यसो हो भने पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित भएको मिलिजुली घर शीर्षकको एउटा कथा छ, त्यो कथाको सानो अंश चाहिँ म पढेर सुनाऊ है त। हुरी चलेको अँध्यारो दिन थियो, झमझम पानी पर्न थाल्यो। चान्टे बाँदर झरीबाट जोगिन रुख चढ्दै थियो। यो रुखले पानी ओतेन खै, मलाई त जाडो पनि भयो। चान्टीले नागमा भएको पानी पुस्दै भन्यो, त्यो रुख अग्लो र झ्याम्म परेको छ, त्यहाँ पानी तप्पँदैन होला। चान्टेले मनमनै सोच्यो र नजिकैको अर्को रुखमा हाम फाल्यो। यो रुख त यो वनको सबभन्दा अग्लो रुख हो नि, ओत लाग्न यो ठाउँ बेस हुन्छ, यहाँबाट खोला पारेको गाउँ पनि मजाले देखिन्छ। चान्टेले मुन्टु तन्काउँदै गाउँतिर हेर्यो।
कथाको अंश पढेर सुनाइदिनु भएकोमा सरलाई धन्यवाद। सर, यो पठनबाट हरेक दृश्य मैले सजिलै कल्पना गर्न सके है?
हो त, राम्ररी गरिएको सस्वर पठनले सुन्ने जति सबैलाई संलग्न गराइ राख्छ त्यो कथामा।
अब हामी यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कृपया हामीलाई सस्वर पठनका 3 चरण एकपटक छुटकरीमा दोहोराइदिनुहुन्छ कि?
पहिलो चरण भनेको पठन गर्नुभन्दा अगाडि त्यसको वातावरण तयार गर्ने हो। दोस्रो चरण भनेको पाठको भाव झल्कने गरेर पठन गर्ने हो। र तेस्रो चरण भनेको विद्यार्थीले कतिको बुझे भनेर परीक्षण गर्ने हो।
धन्यवाद सर। हामीलाई सुनिरहनु भएका श्रोता र शिक्षक मित्रहरू, हामी केही हप्तापछि प्रारम्भिक कक्षाका शिक्षकहरूका लागि सहयोगी अरू उपायहरू सहितको कुराकानी लिएर आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाइ कक्षा एक दुई तिनका बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइ बारे रेडियो नाटक।
उज्जवल भविष्यको सुरुवात।
सबैलाई नमस्कार।
नमस्कार।
आजको हाम्रो छलफलको विषय हो राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा लागू गर्न सकिएला भन्ने बारेमा।
ओहो हेर सर, आज त समसामयिक विषयमा पो छलफल राख्नु भएको रहेछ।
यस बारेमा म केही भन्छु। यो कार्यक्रम विभिन्न 16 जिल्लाका सबै सामुदायिक विद्यालयका कक्षा एकदेखि तीनमा पढ्ने बालबालिकाहरूलाई केन्द्रित गरी अगाडि सारिएको हो। हाम्रा बालबालिकाहरूको पढाइ सिपको उपलब्धि स्तर अपेक्षा गरेभन्दा धेरै कमजोर पाइयो।
पढाइ लेखाइ र बोध जस्ता सिकाइ क्षमता विकास हुन नसक्दा हाम्रा बालबालिकाको शैक्षिक गुणस्तर कमजोर भएको। त्यसैले यसमा सुधार गर्न पो यो राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम ल्याइएको रहेछ।
हो अध्यक्षज्यू, प्रारम्भिक कक्षामा विद्यार्थीमा पढ्ने र बुझ्ने क्षमता विकास गर्ने राम्रो वातावरण नभएकै कारणले पनि शैक्षिक गुणस्तर कमजोर देखिन गएको छ।
कुरा त राम्रो रहेछ, तर आजकलका केटाकेटी पढ्न भनेपछि पटक्कै मान्दैनन्। खालि टिभीमा कार्टुन हेर्ने र मोबाइल चलाउने मात्र गर्छन्। छापिएका पुस्तक पत्र पत्रिका त हेर्नै चाहन्नन्।
ठिकै कुरा गर्नुभयो तपाईँले। हुन त हाम्रा बच्चाका लागि पढौँ पढौँ लाग्ने रमाइला सामग्री नभएर पनि नपढेका हुन् कि, पढ्ने पढाउने तरिका नमिलेर पो हो कि।
ओडा अध्यक्षज्यू, यो कार्यक्रमले पढाइ सिप विकास गर्न रमाइला रमाइला बालकथा कविता र चित्रात्मक पुस्तक पनि उपलब्ध गराएको छ।
हो त्यसैले होला आजकल त हाम्री नानीले रमाइला किताबहरू घरमा निकै रमाइ रमाइ पढ्ने गरेकी छिन्। अझ छिमेकका साथीभाइ पनि सँगै बसेर पढ्छन्।
कुरा ठिक ठाउँमा आउँदैछ। पढाइको मुख्य उद्देश्य भनेकै बुझेर पढ्ने क्षमताको विकास गर्नु हो। बुझेर पढ्न तथा पढेर बुझ्नका लागि पढाइ सिप अनिवार्य मानिन्छ।
हो, हामी लगभग आजको मुख्य विषयवस्तुतिर आउँदैछौँ। पढाइ सिप विकास गर्न नयाँ तरिका सिकाइएको छ। यसमा सुरुमा शिक्षकले पढेर र गरेर देखाउने, अनि शिक्षक विद्यार्थी सँगसँगै मिलेर पढ्ने, र अन्तमा विद्यार्थीलाई पढ्न लगाउने जस्ता कार्यकलाप गराइन्छ। यसो गर्दा विद्यार्थी आफैले गरेर सिक्ने रहेछन्।
अभिभावकले पनि आफ्ना छोराछोरीलाई सहयोग गर्ने विभिन्न तरिका पनि छन् नि, होइन सर?
हो, एकदमै राम्रो कुरा गर्नुभयो। बाबुआमाले जानेका कुनै गीत कविता कथा सुनाउने र त्यसपछि तिनका बारेमा कुराकानी गर्ने, विभिन्न रमाइला कुराकानी घटना सुनाउने, तिनका बारेमा थप प्रश्नोत्तर गराउने जस्ता कार्य गर्न सकिन्छ।
हो, अरू पनि गर्न सकिन्छ। मैले त घरमा उनीहरूका लागि शान्त वातावरणमा छुट्टै पढ्ने ठाउँ बनाइदिएकी छु। पढ्दा आवाज निकालेर पढ्न लगाउने पनि गरेकी छु। त्यस्तै राजन सरसँग आएर मेरो बच्चाको पढाइ कस्तो छ, मैले के गर्नुपर्छ भनेर पनि सोध्ने गरेकी छु। यसो गर्दा पढाइमा निकै सुधार भएको पाएकी छु।
ओहो, आज त निकै राम्रो कुराकानी भयो नि। अनि हामी वडा अध्यक्ष सदस्य वा विद्यालय व्यवस्थापनले के गर्नु पर्ला त यसमा?
तपाईँहरूले आफ्नो समुदायका अभिभावक र विद्यार्थीप्रति ध्यान दिनु पर्यो। आफ्ना समुदायको बच्चाको पढाइ र सिकाइ अवस्था कस्तो छ, उनीहरू नियमित स्कुल गएका छन् छैनन्, पढाइमा कस्तो सुधार गरेका छन् भनेर सोधपुछ गर्न सकिन्छ।
अनि मैले त रेडियोबाट टोल टोलमा पढाइ समूह बनाएर पढ्ने पढाउने गरेको पनि सुनेकी छु। हामी पनि त्यसो गर्न सक्दैनौँ र?
सकिन्छ। टोल टोलमा पढाइ समूह बनाउने, त्यहाँ कहिलेकाहीँ अभिभावकहरूसँग पनि छलफल गर्ने, समुदायमा पुस्तकालय स्थापना गर्ने र समुदायका जान्ने मान्छेले पढ्न सिकाउने जस्ता कार्य पनि गराउन सकिन्छ।
ल, आजको छलफलमा धेरै राम्रा कुरा भए। अबको हाम्रो विद्यालय सुधार योजनामा पनि आजको छलफलका कुरा समावेश गरौँ। साथै वडा अध्यक्षले पनि गाउँ शिक्षा योजनामा हाम्रा शैक्षिक सुधारका कार्यक्रम समावेश गर्न पहल गर्नु पर्यो। कसो वडा अध्यक्षज्यू?
तपाईँले एकदमै ठिक भन्नुभयो। तपाईँहरूले योजना र कार्यक्रम ल्याउनुहोस्। म वडा समिति र गाउँ शिक्षा समितिमा पनि राख्छु। साथै शिक्षक मित्रहरूले पनि आफूले तालिममा पाएका ज्ञान सिप इमान्दारपूर्वक कक्षामा लागू गर्नुहुनेछ। आजको छलफल त अति नै उपयोगी भयो, होइन र?
हो, सबै महानुभावहरूलाई छलफलमा सक्रिय सहभागी हुनुभएकोमा धन्यवाद। आजको छलफल कार्यक्रम यहीँ अन्त गरिन्छ। नमस्कार।
नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइ बारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा।
नमस्कार, म माया गिरी। आजको कार्यक्रममा एकजना विशेष अतिथिले आफू सानो छँदा आफूलाई मनपर्ने पुस्तकहरू, आफ्नो पढ्ने बानी र आफूले पढ्न सिक्दाको क्षणबारे आफ्ना सम्झनाहरू हामीलाई सुनाउनुहुनेछ र अन्त्यमा हामीले छनौट गरेको पुस्तक पढेर सुनाउनुहुनेछ। आजको हाम्रो अतिथि हुनुहुन्छ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङज्यू। यहाँलाई स्वागत छ।
धन्यवाद।
तपाईँ यसरी सफल र लोकप्रिय हुनुको पछाडि पढाइ एउटा महत्त्वपूर्ण पक्ष रहँदै आएको छ, त्यसैले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौ। पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
कोर्सको किताबहरू हुन्थ्यो, त्यही किताबहरू म धेरै पढ्थेँ। कोर्समा जे छ त्यो कुरा चाहिँ म एकदमै राम्रोसँग पढ्थेँ।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू के थिए?
अङ्ग्रेजीको कथाहरू चाहिँ अझै उल्टा गरेर पढ्न चाहिँ शिक्षकहरूलाई सोधेर पढ्थेँ र इन्ट्रेस्टिङ लाग्थ्यो त्यो बेला। यो अभाव र गरिबीले धेरै कुरो सिकाउँछ, तर धेरै सम्पन्न भयो भने त्यसले धेरै स्पोइल पनि गर्छ। हामी अलि अभावमै आएको हुनाले मेहनत गर्नुपर्छ, पढ्नुपर्छ भन्ने कुरा चाहिँ त्यो अलि भित्रैबाट आउँथ्यो।
तपाईँले कसरी पढ्न सिक्नुभयो सम्झना छ? अनि सिकाइ प्रक्रियाबारे तपाईँ के सम्झनुहुन्छ?
म चाहिँ अलिक सुरुदेखि नै पढ्नुपर्छ भनेर स्कुल जाने मान्छे हो। अभिभावकले, मेरा बुवा आमाले भन्दा पनि म आफै चाहिँ स्कुल जानुपर्छ भनेर गएको। अलि उमेरमा 6-7 वर्षपछि मात्रै पढ्न सुरु गरेको। टिचरहरूले एबिसी क ख ग ग ब्ल्याकबोर्डमा लेखेर अनि कपीमा चाहिँ लेखाएर पढाउँथ्यो। घरमा आएर पनि टुकीमा पनि पढ्ने त्यो बेला होइन, म अहिले त्यो सम्झन्छु। अहिले दुःख गरेर पढाएँ।
पढ्नु रमाइलोको लागि हुन्थ्यो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्थ्यो?
गृह कार्य गर्नकै लागि मात्रै पढ्ने होइन कि, बुझ्न खोज्ने अनि सिक्न खोज्ने चाहिँ त्यो बेला म सुरुबाटै थाहा हुन्थ्यो र मेरो गुरुहरूले पनि मलाई धेरै मन पराउँथे। सुरुदेखि नै म क्लासमा पनि फर्स्ट नै हुन्थेँ।
तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए वा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
पढाइ भएन भने म यो पेसामा आउनै सक्दैन थिएँ। सानैदेखि मैले जुन लक्ष्य लिएको थिएँ एउटा चाहिँ टेक्निकल विषयमा, इन्जिनियरिङ विषयमा पढ्छु भनेर, त्यो सफल पनि भयो। त्यो बेला नपढे भए दुई तिन किसिमले मेरो जीवन बित्थ्यो कि जस्तो लाग्छ मलाई। पहिलो चाहिँ अब किसान भएको हुनाले किसानै भएर बस्थ्यो कि, दाइहरू काठमाडौँमा आएर त्यो बेला थाङ्का आर्ट गर्नुहुन्थ्यो, म पनि त्यही लाइनमा हुन्थ्यो होला काठमाडौँमा आएर थाङ्का पेसामा। त्यो भएको हुनाले अभिभावकले पनि आफ्ना बालबच्चाहरूलाई पढाउनु पर्यो र भाइ बहिनीहरूले पनि पढ्नु पर्यो, अरूको लागि पढ्ने होइन आफ्नो लागि पढ्ने, र मेहनत गर्नुपर्छ। मेहनत गरेपछि त्यसको चाहिँ सफलता मिलि नै हाल्छ।
कुलमानजी, आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद।
धन्यवाद।
अब म तपाईँलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु पढेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
हस्। यस पुस्तकको शीर्षक रहेको छ सुनु र सुगा। यसका लेखक हुनुहुन्छ राजेन्द्र भक्त जोशी। यसका चित्रहरू भीष्म केसीले बनाउनु भएको हो र यसको सम्पादन कृष्णदीप सिग्देलले गर्नुभएको हो। कथा यस प्रकार छ। सुनु हेर त सुगा, तिमीलाई मन पर्छ नि होइन? आहा, सुगाले बोल्न पनि जान्छ अघि बाबा। नमस्ते सुगा। लौ मलाई पनि नमस्ते गर त। सुगा नमस्ते गर्दैन, झोक्र्याएर बस्छ। मेरो नाम सुनु। लौ सुनु भनेर बोलाऊ त। सुगा बोलाउँदैन, झोक्र्याएर बस्छ। लौ यो खुर्सानी खाऊ अनि मसँग बोल। सुगा खुर्सानी खाँदैन, झोक्र्याएर बस्छ। रमाइलो लागेन? लौ म अब नाच्छु, तिमी गीत गाऊ है। सुगा गीत गाउँदैन, झोक्र्याएर बस्छ। कस्तो अटेरी हँ तिमी, यस्तो अटेरी सुगाको के काम। सुगा वास्ता गर्दैन, झोक्र्याएर बस्छ। बाबा यस्तो अटेरी सुगालाई म त राख्दिनँ, लौ गइहाल यहाँबाट। सुनु नमस्ते, सुनु नमस्ते। सुगा खुसी हुँदै नाच्न थाल्छ।
धन्यवाद कुलमानजी। श्रोता, आजको कार्यक्रममा हामीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङज्यूसँग कुराकानी गर्यौं। हामी अर्को विशेष अतिथिसँगको रमाइलो कुराकानी लिएर फेरि आउनेछौ। यतिन्जेल सँगै रहेर कार्यक्रममा साथ दिनुभएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
हामी अहिले सुन्दैछौँ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
नमस्कार, सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देशको यो दोस्रो भाग। आज हामी सर्पको डसाईबाट बच्नका लागि आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ यसै विषयमा संवाद गर्दैछौ।
सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने बारेमा हामीलाई सर्पदंशविज्ञ डाक्टर जामुन प्रसाद सिंहले जानकारी दिनुहुनेछ।
हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन् सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राखे पनि सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ।
आफ्नो घर वरिपरि सरसफाई नगर्दा वा गर्न नसक्दा हामीलाई कसरी सर्पदंशको जोखिम हुन्छ यसै विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको दोस्रो भाग पनि हामी सुन्छौँ।
सही प्रश्न गर्नुभयो तपाईँले, किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो कि भन्नु त?
त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है।
चलन चल्तीको बोलीमा सर्पको टोकाई भनेर धेरै प्रयोग भए तापनि सर्पको टोकाईलाई सर्पदंश भन्ने गरिन्छ। चलन चल्तीको बोलीमा सर्पको टोकाई भनिए पनि हामी कार्यक्रम जीवन सन्देशमा यसलाई सर्पको डसाई र सर्पदंश भनी सम्बोधन गर्छौं।
सर्पका धेरैजसो प्रजातिहरू मानिसलाई हानि नगर्ने खालका नै हुन्छन्। थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन। तिनले या त आहारालाई आफ्नो शरीरले बेरेर श्वास अवरोध गरेर मार्दछन् वा आहारालाई जमिनमा थिचेर मार्दछन् वा जिउँदै निलिदिन्छन्। केही सर्पका प्रजातिले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छन् र यसले आहारालाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँदछ।
सर्पहरू न्यानो र सुक्खा ठाउँमा बस्न मन पराउँछन्। वर्षायामको समयमा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्। मुसा, लोखर्के, कुखुरा जस्ता आहारका खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
वर्षायाम अर्थात् सर्प बाहिर निस्कने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहाराको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
आफ्नो घर वरिपरिको सरसफाईको महत्वका विषयमा सहभागी श्रोताहरूको प्रतिक्रिया सुनौ। हामीले विभिन्न जिल्लाका केही श्रोता सहभागीलाई मनसुन वा वर्षायाममा आफ्नो घर वरिपरि कति पटक सरसफाई गर्नुहुन्छ र किन भनेर सोधेका छौँ।
म सबिन सिंह चौधरी, घर कपिलवस्तु। लगभग वर्षा सुरु हुने बेलामा चाहिँ सर्पहरू निस्किन्छन् भन्ने तराईमा बस्दाखेरिकै अलि ज्ञानले हो। बर्खा अगाडि चाहिँ अलिअलि झाड उम्रेछन् भने घर वरिपरि चाहिँ जम्मै काटछाँट गरिन्छ। बेला मौकामा अलि झाडी देखियो भने त्यो चाहिँ सफा चाहिँ गरिन्छ। ल भनौँ न, गन्ने नै हो भने महिनाको एकचोटि चाहिँ सरसफाई चाहिँ गरिन्छ।
मेरो नाम सुरेश गुप्ता, घर दाङ उपमहानगरपालिका वार्ड नम्बर 1। बर्सातको समयमा सर्प बढी निस्किने भएको हुनाले झार जङ्गलहरू काट्ने सफा गर्ने अनि आफ्नो घर वरिपरि जुन माटोहरू हुन्छ त्यो माटोहरूलाई समाउने अनि प्वालहरू हुन्छ त्यो प्वालहरू टाल्ने त्यस्तो गर्दाखेरि तपाईँलाई अलिकति धेरै राम्रो हुन्छ अनि सर्पदंशबाट पनि बच्न सक्नुहुन्छ।
हेलो, मेरो नाम श्रेया गुप्ता हो अनि म दाङमा बस्ने हो तर अहिले चाहिँ करेन्टली काठमाडौँमा बसिरहेको छु। अनि पछि सर्पहरू आउने बेलामा चाहिँ अब दुलोहरू नहोस् सर्प बस्ने भनेर त्यो धेरै ध्यान राखिरहन्छौँ हामीले। त्यही दुलो छ भने पनि टालिदिन्छौँ हामीले अनि सर्प बस्नु पाउँदैन त्यसरी। अनि कहिलेकाहीँ त सा छानामुनि पनि लुकेर बसिरहेको हुन्छ, त्यही सुत्ने बेलातिर हामी त्यो पनि चेक गर्छौँ कि छानामुनि छ कि छैन भनेर।
दिग्विजय मिश्र, कपिल वस्तु। अब यो पानी परेको बेलामा अलि झाडीहरू पनि धेरै हुन्छ, घरको वरिपरि घाँसहरू उम्रिन्छ, त्यसैले त्यति बेला अलि बढी सरसफाइ गर्नुपर्छ। सामान्य रूपमा अब 15 दिनमा पनि सरसफाइ गरिन्छ, 15 दिन 1 महिनामा। त्यसले गर्दा चाहिँ नि सर्पहरू त्यहाँ बस्न नपाओस्, झाडी भएपछि सर्पहरू त्यहाँ बस्छन्, त्यसैले झाडी सफा गरिराख्यो भने सर्पहरू त्यहाँ बस्न पाउँदैन। अब कहिलेकाहीँ त्यो खोला र अथवा बाग बगैँचाको छेउछाउबाट सर्पहरू आउँछन्, तर झाडी भएन भने सर अर्कोतिर गइहाल्छ, झाडी भयो भने त्यहाँ बस्छन्, त्यसैले हामी प्रायःजसो सरसफाइ गर्छौँ।
मेरो नाम सुनिल कुमार सिंह, मेरो घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वार्ड नम्बर 5 हो। घर वरिपरि सरसफाइ गर्ने भनेको चाहिँ अब त्यो सर्पको लागि मात्र होइन कि अन्य स्वास्थ्यको हिसाबले पनि सरसफाइ गर्नुपर्छ होइन। प्रायः चाहिँ म आफ्नो घरको वरिपरि सरसफाइ गर्नेको यसो बिहान र बेलुका हो होइन। अलिकता फोहोर देखिया छन् भने दिउँसोतिर पनि सरसफाइ गरिन्छ होइन। र सर्पहरू चाहिँ अब सर्पबाट जोगिनलाई चाहिँ अब तपाईँको प्रायः त्यो घरको छेउछेउमा साना सानो खाल्डाखुल्डीहरू छ भने त्यो खाल्डाखुल्डीहरू चाहिँ त्यो पुर्ने होइन। अनि यो झाडीहरू छ भने साना साना चाहिँ त्यो भुट्यान टाइपका रुखहरू छ भने त्यो जुन भुट्यानहरू त्यो जुन रुखमा चाहिँ सर्पहरूको बास सुरक्षित मानेर उनीहरूले बसिरहेको हुन्छ त्यस्ता रुखहरू पनि साना साना रुखहरू पनि काट्ने सरसफाइ गर्ने होइन।
हेलो, मेरो नाम सुदामा गुप्ता, म दाङ देउखुरीमा बस्छु। सर्प निक्लिने समयमा हामीहरू धेरै किनभने घरमा बालबच्चाहरू हुन्छ त्यसै कारणले हामी बढी ध्यान दिन्छौँ। अरू बेला त्यति ध्यान नदिए पनि यो सर्प निस्किने समयमा हामी धेरै ध्यान किनभने अब धानहरू ल्याएर राखिएको हुन्छ, बोराहरू हुन्छ। सर्पहरू लुक्ने ठाउँ भनेको अलिकता अल्टर ठाउँमा गएर रुक्छ उनीहरू, कोप्चोमा अनि त्यस्तो जहाँ पुवाल जस्तो हुन्छ त्यहाँ गएर लुक्ने भएको हुनाले हामीहरू सरसफाइ गर्दाखेरि हप्तामा एकचोटि सामानहरू यताबाट उता सारेर अनि त्यो सर्प बस्ने जस्तो ठाउँ नहोस् भनेर त्यस कुरामा हामी बढी ध्यान दिन्छौँ।
हामीले भर्खरै सुन्यौं आफ्नो घर वरिपरिको सरसफाइको महत्वको बारेमा हाम्रा श्रोता सहभागीको विचार। उहाँहरू मध्ये केहीले महिनामा कम्तीमा एकपल्ट र केहीले 15 दिनमा घर वरिपरि सरसफाइ गर्ने गरेको बताउनु भएको छ। त्यस्तै घर वरिपरिको फोहोर व्यवस्थापन गर्ने गरेको, घरका प्वालहरू तथा जमिनका दुलोहरू थुन्ने गरेको कुरा पनि बताउनुभयो।
वर्षायाममै हाम्रो घर वरपर घाँसहरू पलाएर झाडी बन्न सक्छ। मकै, धान, कोदो लगायतका अन्न बालीहरूले पनि घर वरपर झाडीको रूप लिएका हुन्छन्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिङ्गर र दाउराका खात आदिमा लुकेर बसेका हुन सक्छन्।
अर्को कुरा, हामीले खाद्यान्न भण्डारण गरेका ठाउँहरूमा मुसा, लोखर्के आदि लुकेर बसेका हुन सक्छन्। त्यस्ता ठाउँहरूमा आहारा सजिलै पाइन सक्ने भएकोले सर्पहरू पनि अन्न भण्डारमा आकर्षित हुन्छन्। हामीले अन्न वा खाद्यान्न भण्डारण गर्दा मुसा, लोखर्के तथा चराहरूले सजिलै नभेट्ने गरी भण्डारण गर्नुपर्छ।
सर्पको डसाईबाट बस्न आफ्नो घर वरिपरि सरसफाइ गर्नुको महत्त्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा मध्य प्रदेश जनकपुर प्रादेशिक अस्पतालमा सेवारत डाक्टर जामुन प्रसाद सिंहसँग कुराकानी गरेका छौँ।
नेपालमा विषालु सर्पहरू छन् र सर्पहरू आफैमा एउटा प्राकृतिक जीवहरू हुन् र त्यसपछिबाट यसको जैविक विविधतामा यसको आफ्नो स्थान छ। तर यसले गर्दा खास गरी भित्री मधेस, तराई र केही पहाडी क्षेत्रमा समेत र अहिले अलि उच्च पहाडी क्षेत्रमा समेत सर्पदंशको घटनाहरूले हामीका केही त्यस्तो तथ्य तथ्याङ्क छ यसका डसाई अथवा यसका क्षतिको बारेमा।
सर्पदंशको बारेमा हाम्रो देशमा अत्यन्त धेरै पीडित देश नै हो, अरू देशहरूको तुलनामा पनि हामी ट्रपिकल रिजन भन्नाले गर्मी क्षेत्रमा पर्छौँ। र घना बस्ती हाम्रो लगभग देशको आधा जनताहरू मध्य पहाडीदेखि लिएर तराईसम्मको सबै हेर्ने हो भने घना बस्ती र देशको लगभग दुई तिहाई जनता चाहिँ हामी ट्रपिकल रिजन पहाडी एरिया भए पनि गर्मी क्षेत्र नै छ र हामी त्यो क्षेत्रमा बस्छौँ र त्यो क्षेत्रमा सर्पको टोकाई चाहिँ अत्यधिक धेरै नै छ। वास्तवमा 50-60 हजारको हारहारीमा सर्प दंश भएको साँचो कुरा हो र मृत्यु पनि 3-4 हजारको हारहारीमा भएकै छ। पछिल्लो चरणमा अब क्रिटिकल केयरहरूको एक्सपेन्सन बढेको छ चारैतिर। कोभिड पश्चात चाहिँ भेन्टिलेटरको सर्भिस हामी कहाँ लगभग सबै प्रदेशहरूमा छ, जनताको पहुँचमा पनि छ, अत्यन्त व्यस्त हुन्छ तर कसै कसै गरी पाइरहेका छन्। तर यसमा सबैभन्दा ठुलो चुनौती के भएको छ भने लगभग 80% मृत्यु भने अस्पताल पुग्नुभन्दा पहिला नै हुने गरेको छ।
घर वरिपरि समुदाय समाजमा सरसफाई गर्नु सर्पदंशबाट जोगिने एउटा उपाय हो भने यसलाई कसरी व्याख्या गरिदिनुहुन्छ?
हामीले प्रिभेन्सन भन्छौँ, 80% मृत्यु अस्पताल जानुभन्दा अगाडि हुन्छ भने अब हामीलाई अस्पतालको रोल 20%मा झर्या छ। अब यसलाई हामीले प्रिभेन्टिभमै गयौँ भने सर्पले टोक्दै नटोकोस् त्यो बाटो गयौँ भने यसले मृत्यु कम हुने भयो। अनि त्यसको प्रिभेन्टिभ उपायहरूमध्ये सबैभन्दा प्रभावकारी उपाय भनेको आफ्नो घरको वरिपरि अब धेरै हामी कहाँ चाहिँ गाउँघरतिर दाउरा बाल्ने अनि गाईको गोबरहरू सुकाएर गुइठाहरू बनाएको हुन्छ, गुइठा घर हुन्छ। प्रायः जसो हेर्नुभयो भने घरको बनावट हाम्रो समाजको बनावट हेर्नुभयो भने भान्सासँगै टाँसिएको घरमा चाहिँ गुइठा घर अथवा जर्ना घर हाम्रो मधेसमा भन्छ, दाउरा राख्ने घर हुँदो रहेछ। अनि त्यो घरमा भुसहरू हुन्छ, गहुँको भुस, धानको परालहरूबाट पनि बनेको केही भुसहरू हुन्छ, प्रायः गहुँको भुस र रहर खेती सकिएपछि त्यसलाई पनि दाउराको रूपमा बाल्छन् अनि त्यसको जराहरू अनि बोटहरू त्यहाँ सुकाएर राखेको हुन्छ अनि तिनीहरू नै सर्पको बास स्थान हो त्यो। अनि फेरि राति ल्याउन जाने, आज खाना पकाउनु छ भने त आजै दिउँसै निकाल्नु पर्यो नि, दिउँसा त उज्यालो हुन्छ हेर्न सकिन्छ। अनि त्यति भएर रातिको लागि दाउरा निकाल्ने अनि आफ्नो भान्साघरमा राख्ने हो भने त्यहाँ छिर्नु परेन। सकेसम्म यस्ता घरहरू अलिकति पर बनाए हुन्छ, हाम्रो भान्सामा बच्चा बच्चीहरू पहुँच हुने ठाउँभन्दा अलिकति पर यदि त्यस्ता दाउराहरूको घर बनायो, गुइठाहरू घर बनायो भने सर्प हाम्रो नजिकमा आउन सक्दैन। अनि अर्को कुरा चाहिँ सरसफाई कम्तीमा हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन् सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ। र दोस्रो अर्को कुरा के छ भने सरसफाइको त महत्त्वपूर्ण नै छ, जन्जाल लगाएर राख्नुभन्दा त्यो सफा सुग्घर छ भने अब खाटमुनि सबै सामानहरू राख्ने अनि हेर्दै नहेर्ने, खाटमुनि के छ भनेर हामी कहिले नहेर्ने, सारा सामान खाटमुनि राखेपछि त्यहाँ के छ भनेर हेर्न सकिँदैन, सफा पनि गर्न सकिँदैन, कति दिनदेखि कहिलेदेखि सर्प आयो थाहा पनि हुँदैन। अनि हामी राति सुते बेलामा राति ओर्लिने बेलामा खुट्टै पर्छ, होइन, त्यसमा भन्यो। अनि अर्को ढोकाहरू अब पुरानो हुँदै जाँदाखेरि कुनै कुनै ठाउँमा पाल छुट्छ के, अनि त्यो ढोकाको पालबाट पुरै ढोका लाग्दैन, ढोका लागे पनि तल चाहिँ अलिकति पाल हुन्छ, उग्रिने हुन्छ, अनि त्यहाँबाट सर्पहरू छिरिरहेको हुन्छ। अनि अर्को माथि छत त छँदै छ, छाना प्रायः जस्तो फुसको छाना हुन्छ हाम्रो गाउँतिर, खपडाको घर हुन्छ, एस्बेस्टस अथवा आजकल जुन युपिभिएस भन्छौँ तिनीहरूले बनाएको घरहरू छ भने त्यो माथिबाट आउनेलाई टालिदिनुपर्छ। टालिदियो भने के हुन्छ भने माटोले टालिदिए पनि हुन्छ, सर्पले आफै पाल बनाउँदैन, मुसाले पाल बनाउँछ र त्यो मुसाको पालबाट सर्प छिर्ने हो। त्यही भएर माटोले नै टाल्ने हो हामीले, त्यो घरको पर्खाल र खपडाको मुनि जुन ग्याप हुन्छ त्यो ग्यापमा गिलो माटो लगेर सबै टालिदिने हो भने त्यहाँबाट सर्प आउँदैन। अनि हामीले मुसा त हैरान खेलाएकै छ हरेक ठाउँमा, अनि मुसाले दिनु पाल पार्छ, अनि हामीले हप्ताको एकचोटि यसो घर कुरा कुना हेर्ने अन्त लट्ठी लिएर, हामी गाउँतिर मलाई अझै पनि याद छ बुवाहरूले गर्नुहुन्थ्यो, लट्ठी लिएर यसरी हान्नुहुन्थ्यो अनि हानेर कहाँ पाल परेछ अनि त्यहाँ माटोहरू पुर्दिनुहुन्थ्यो अनि त्यो पनि गर्दा हुन्छ। त्यसपछि सुत्दाखेरि हामीले झुल लगाएर सुत्ने, झुल लगाएर सुत्यो भने त्यसको दोहोरो फाइदा छ नि, कालाजरबाट पनि बच्न सकिन्छ, मलेरियाबाट पनि बच्न सकिन्छ र सर्पदंशबाट पनि झुलले बचाउँदो रहेछ। किनभने राति आइ नै हालेछ घरमा, कसैबाट छिरि नै हालेछ भने हामी सुतेको बेडमा चाहिँ जाँदैन। प्रायः बच्चाहरूमा राति प्रायः जसो करेन्टले राति टोक्छ, होइन, किनभने उनीहरू घरभित्र बास स्थानभित्र लुकेर बसेका हुन्छ, छानामाथि हुन्छ, अनि राति माथिबाट कहिले काहीँ खस्छ अथवा तलबाट खाटबाट पनि चढ्छन्। अनि त्यस्तो बेलामा हामीले मच्छर जाली भन्छौँ, झुल भन्छौँ, त्यो मच्छर झुल चाहिँ लगायौँ भने त्यो सर्पले पाल पार्दै पार्दैन, उसले बाटो क्लियर छ भने मात्रै जान्छ, उसले बाटोमा सानो अवरोध पनि भेटायो भने मोडिहाल्छ, अर्कोतिर लागिहाल्छ। अनि राति उठ्दाखेरि पनि हामीले बत्ती टर्च लाइट भन्छौँ नि, त्यो टर्च लाइट चाहिँ आफ्नो सुत्ने बेडमा राख्नुपर्छ र राति उठेर दिसा पिसाब जान लाग्यो भने पहिला टर्च लाइट बाल्ने, बालिसकेपछि थपडी बजाउने, यसरी जोडले थपडी बजाएपछि अलिकति आवाज आयो भने तिनीहरू सतर्क हुन्छ, अलिक जान्छ। र हामीले टर्च बालेर तल खुट्टा राख्यौँ भने सर्पले लखेटेर टोक्ने नै होइन नि, सर्पको पुच्छरमा अथवा सर्पको जिउमा हाम्रो खुट्टा पर्यो अथवा कुनै काठ वस्तुहरू छ अनि त्यो कुनै कपडैहरू छ त्यसमा सर्प छ र हामीले त्यो कपडा तान्यौँ, मेरो खुट्टामा लागेको त्यो कपडा तानियो भने सर्पलाई के लाग्छ भने मलाई मार्न आयो भन्ने लाग्छ, त्यसपछि सर्पले टोक्ने हो। नत्र भने त्यो खाटै मुनिको सर्प पनि हामी ओर्लियौँ भने त्यो भाग्ने खोज्छ, हामीलाई लखेट्दैन, हामीबाट भाग्ने खोज्छ। जब उसको जिउमा केही स्पर्श हुन्छ अनि मात्र सर्पले चाहिँ हामीलाई टोक्यो कि भन्ने चाहिँ उसलाई लाग्दो रहेछ, मलाई मार्छ पिट्छ भन्ने लाग्दो रहेछ अनि त्यसपछि उसले हामीलाई टोक्दो रहेछ। त्यही भएर यी बचाइबाट बच्न सक्यो भने धेरै राम्रो हुन्छ। अर्को एउटा कुरा के छ भने हाम्रो तराईतिर गमबुट एउटा जुत्ता हुन्छ, त्यो जुत्ता चाहिँ लगाउने बानी गर्नुपर्छ। राति बाहिर पिसाब गर्ने टोयलेट टाढो छ भने त्यहाँ जानुपर्ने भयो भने त्यो बुट लगाइहाल्ने, बुटभित्र पनि सर्प हुन्छ है। फेरि बुटलाई पनि हामीले हेर्दाखेरि त्यो बुटको तल मात्रै पल्टाउँछौँ झार्छौँ अनि त्यसपछि मात्रै हामीले बुट लगायौँ भने सेफ हुन्छ। मैले त बुटभित्र बिछी नै देखाएको छु, जुत्ताभित्र बिछी नै मैले कतिपटक देखाएको छु। अनि त्यही भएर चाहिँ जुत्तालाई मजाले झारेर पल्टाएर झारेर अनि त्यसलाई हेरेर अनि त्यसपछि लगायो भने चाहिँ त्यो सर्पदंशबाट बस्न एकदमै कारगर हुन्छ। कसम कदाचित बाटो हिँडिरहेको छौँ भने बाटो हिँड्दाखेरि पनि जुत्ता हुनुपर्छ अनि लुगा पनि अब बाक्लो खालको लुगा तल लगाएको छ भने राति हिँड्दाखेरि सकेसम्म जिन्स लगाएर हिँडेको छ अथवा ट्राउजर लगाएर हिँडेको छ भने पनि अलिक प्रोटेक्टिभ हुन्छ। यिनै हुन् सर्पदंशबाट बच्ने हुने प्रयास भनेको यिनै।
अर्को कुरा लट्ठीले टक टक गर्नु, टर्च
धेरै ठुलो साथी नि, टर्च लाइट भनेको त हाम्रो साथी नै हो, त्यसलाई त साथी बनायो हुन्छ। आजकल मोबाइलको जमाना आएपछि मान्छेले टर्च लाइट बाल्न छोडेका छन्, मोबाइलको टर्च युज गर्दा पनि भयो, त्यसमा त्यति इल्युमिनेन्स हुँदैन। जुन हाम्रो हाते टर्चमा इल्युमिनेन्स हुन्छ ब्याट्रीवाला टर्चमा, त्यसमा धेरै प्रकाश आउने हुन्छ, कडा प्रकाश हुन्छ। त्यसमा मोबाइलको टर्चहरूमा चाहिँ अलिकति सफ्ट प्रकाश हुन्छ, त्यति धेरै टिक्दा पनि टिक्दैन। अनि त्यही भएर टर्च राख्ने बानी त एकदमै जरुरी छ। र हामी बेडबाट उठ्दाखेरि पनि अब यो त तर्सिने कुरा त होइन, तर बेडबाट उठ्दाखेरि पनि हामी फेरि सुत्न गयो भने पनि आफ्नो बेडलाई टकटक्या हुने हेर्ने, तकिया उठाएर हेर्ने, तन्ना एकचोटि झारिदिने अनि आफ्नो तोसकहरू जुन हुन्छ आफूले ओढ्ने जुन ब्ल्याङ्केटहरू हुन्छ कम्बलहरू त्यसलाई पनि एकटक मजाले हावामा हल्लाउने, त्यसले गर्दाखेरि सफा पनि भयो र ढुक्क पनि भइयो। र मच्छर जालीको प्रयोग चाहिँ एकदमै गर्ने, किनभने सुतेको बेलामा संसार जोगाउने त्यसैले रहेछ। त्यही भएर म पनि घर जाँदाखेरि मच्छर जाली छैन भने मलाई सुत्न एकदम डर लाग्छ, त्यो जाली चाहिँ प्रयोग गर्नुपर्छ। त्यो पनि प्रयोग गर्ने हजुरले भनेको एकदमै राम्रो कुरा हो, त्यो टर्च लाइट र लाठी टकटकाउने भन्छ नि, लाठी टकटकायो भने पनि आवाजले पनि उनीहरू सतर्क, सर्पको अब आवाजै कानले त सुन्दैन तर लाठी टकटकाउँदाखेरि भाइब्रेसन हुन्छ, त्यो भाइब्रेसन सर्पले धेरै टाढासम्म फिल गर्दो रहेछ। जस्तो कि हामीले काठमा यसरी टकटक गर्यो भने लगभग तपाईँ 500 मिटर टाढो पनि एउटा लामो काठ छ भने त्यो कानमा सुनिन्छ नि, त्यस्तै भुइँमा हामीले लाठी बजायो भने त्यसको भाइब्रेसन सर्पले फिल गर्दो रहेछ। त्यो चाहिँ एकदमै राम्रो कुरा हो, त्यसले गर्दा उनीहरू आफै सतर्क हुन्छ, सर्पहरू पनि सतर्क हुन्छ र बाटो छोड्छ उनीहरूले।
आफ्नो घर वरिपरि सरसफाइ गर्नुको महत्व र सरसफाइ गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरूका बारेमा हामी सबैलाई बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर जामुन प्रसाद सिंहप्रति हामी आभारी छौँ।
ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देशमा आफ्नो विचार र पृष्ठपोषणका लागि आइभीआर टोल फ्री नम्बर एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701। आज हामी सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्त्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धीका विज्ञ डाक्टर जामुन प्रसाद सिंहसँगको कुराकानी सुन्यौँ।
यति बेला भने रञ्जनी र राजीवको कहानीको दोस्रो खण्ड सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले पहिलो भागमा फेसबुक लाइभ मार्फत नेपालमा पाइने विषालु सर्पहरू र सर्पहरू सक्रिय हुने समयका बारेमा जानकारी गराएका थिए।
फेसबुक लाइभ सकिए लगत्तै राजीवको मोबाइलमा नथुकाकाको घरमा सर्प देखिएको म्यासेज अर्थात् सन्देश आएको थियो। राजीवको छिमेकी नथुकाकाको घरमा सर्प आउनुको कारण राजीव र रञ्जनीले पत्ता लगाउलान् कि लगाउँदैनन्, नागेशले नथुकाकाकोमा गएर के गर्छन् अनि नथुकाकाको घरमा अहिले के हुँदैछ थाहा पाउन अब हामी पनि लागौं महोत्तरीतिरै।
नथुकाका, नथुकाका, नमस्कार है, नमस्कार।
नमस्कार नागेश बाबु।
अनि सर्प कहाँ छ त काका?
उत्यो दाउरा राखेको ठाउँमा। बेलुकाको खाना बनाउनु भनेर दाउरा लिन गएको थिएँ, के चलेको चलेको जस्तो लाग्यो, अनि यसो हेरेको त करेज सर्प पो रहेछ, झन्नै टोकेन।
ल ल ल, नातिनुहोस् काका, माइहाले नि, नागेश आएपछि सबै कुरा ठिक हुन्छ। हेरी यस्तो सर्प त कति समातियो कति नि।
त्यही भएर त फोन गरेर तपाईँलाई बोलाएको नि।
ल ल, तपाईँहरू यतै बस्नुहोस् त, म सर्पलाई निकाल्छु। खोइ उ त्यो लट्ठी दिनु त
मलाई,
लिनुहोस्। यो लट्ठीले ठोकठाक गरेपछि हल्लिन्छ नि, यो जातको सर्प ज्यादै ज्यादा हुन्छ। जति चलाए नि थाहा नपाएको चाहिँ गरेर बस्छ। ए ए ए, अरे यहाँ पो छौ तिमी, ल ल ल, बाहिर आऊ त ल। ए त होइन, यता आइज न यता, ल ल ल ल ल ल ल, हेर्नुहोस् है, ल ल, निस्क्यो यो करे सर्प, निस्क्यो, ल ल, हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस्, ल ल ल, अरे ल, ओहो राजीव र रञ्जनी, गजबको टाइममै आएछ त तिमीहरू, अहिले भर्खरै ठ्याक्कै यो परे सर्पलाई यो दाउराको चाङबाट निकालेको।
ए हो र नागेश, राम्रै समात है, न त टोक्ला नि फेरि।
यो नागेशलाई सर्पले टोक्दैन नि रञ्जनी, सर्प त मेरो दोस्त पो हो त, है करे दोस्त।
यो नागेशको चाहिँ जिस्किन बारी कहिले नजाने भयो।
के गर्ने त राजीव दो, अब एक बारको जुनी हो, हाँसी खुसी त जिउने हो। ल तिमीहरू बस्दै गर, म एक करे सर्पलाई गाउँबाट टाढा लगेर छोडिदिन्छु।
हुन्न, कहाँ छोड्ने कुरा गरेको नागेश, यसलाई त मार्नुपर्छ, नत्र अरूलाई डस्न सक्छ यसले।
कहाँ मार्ने कुरा गर्नुभएको नथु काका, अब उसको पनि त जिउने अधिकार छ नि, जसरी हाम्रो जिउने अधिकार छ उसको पनि छ नि। हुन्न, मार्न हुन्न, ल म यसलाई अलिक परै गएर छोडेर आउँछु।
हो नि नथु काका, नागेशले भनेको कुरा एकदमै सही हो, फेरि सर्पले त तपाईँ हामीलाई फाइदा गर्ने त हो नि।
कसरी फाइदा गर्छ र?
अब कसरी हुनु नि काका, तपाईँ खेतीपाती गर्नुहुन्छ अनि बाली नालीको नोक्सानी कसले गर्छ भन्नु त, मुसाले होइन?
हो, यिनै सर्पहरूले मुसा खाइदिनाले तपाईँको बाली नाली जोगिएन भन्नु त। फेरि सर्पले त आफूलाई खतरा महसुस भयो भने मात्रै डस्ने त हो नि, नत्र कहाँ डस्छ र?
त्यही त, त्यही भएर यो कारणले गर्दा पनि सर्पलाई मार्नुहुन्न क्या।
ए
रञ्जनी हेर त, नथु काकाको घर वरिपरि कति धेरै झाडीहरू, अग्ला घाँसहरू, अनि कसिङ्गर नै कसिङ्गर,
त्यही त है राजीव, यही कारणले गर्दा पनि सर्प आएको होला काकाको घरमा, होइन त?
हो नि, त्यही भएर यो फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्यो, अनि यी झाडीहरूलाई पनि काट्नु पर्यो क्या, उखेल्नु पर्यो भनेर सम्झौँ क्या हामी उहाँलाई।
हुन्छ राजीव। नतु काका, यता सुन्नु त।
हजुर रञ्जनी नानी, भन्नु न।
काका, अघि त्यो करेत सर्प यहाँ किन आएको थाहा छ तपाईँलाई?
थाहा छैन।
किनभने नि काका, अहिले वर्षायामको समय छ, अनि वर्षायामको समयमा सर्पहरू सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
र आहारा खोज्ने क्रममा, जस्तै कि मुसा कुखुरा जस्ता खानाको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
ए, तर मेरै घर वरिपरि चाहिँ किन आएको होला त?
हो, सही प्रश्न गर्नुभयो तपाईँले। किनभने नि काका, हेर्नुहोस् त, घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो किन भन्नु त?
त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त दस्ने नै भयो नि है।
त्यही भएर आफ्नो घर वरिपरि भएका अग्ला घाँस काट्नुहोस्, फोहोर मैला व्यवस्थापन गर्नुहोस्, किनकि घर वरिपरि खाली र सफा राख्यौँ भने सर्पले लुक्ने ठाउँ पाउँदैन र आउँदैन पनि, बुझ्नुभयो?
बुझे नानी, म भोलि बिहानै यो घाँसहरू झ्याङहरू सबै काट्छु अनि फोहोर मैला पनि व्यवस्थापन गर्छु।
हुन्छ काका, अहिले चाहिँ हामी लाग्छौँ पनि, तर भोलि चाहिँ नबिर्सिकन सबै सफा गर्नु होला है।
हुन्छ बाबु।
बसे है राजीव, तिम्रो बाइकको पछाडि।
अब बसि नै सकेपछि सोधिराख्नु पर्छ र रञ्जनी।
हो त नि है।
ल ल जाऊ है त, मैले बाइक स्टार्ट गरेँ।
हुन्छ राजीव। अनि तिम्रो त्यो देब्रे हातमा भएको दुइटा खतखतै सर्पले बच्चामा टोक्दाको त होइन?
हो नि, देब्रे हातमा टोकेको थियो गोमन सर्पले, अझै दाग गएको छैन।
हो रहेछ, तर तिम्रो हातको ठ्याक्कै बिचमा टोकेको भएर होला, कस्तो दागले पनि सुहाएको छ। हेलो वन्दना। हजुर, के रे, सर्पले दिनेशलाई टोक्यो रे? ए ल ल, नआत्यो, हामी आइहाल्छौँ। राजीव, हामी त कार्यालय जानुपर्ने भयो, दिनेशलाई सर्पले टोकेछ।
ए हो र, हुन्छ हुन्छ, उतै जाउँ नि त।
नट्ठु काकाले राख्नुभएको दाउराको चाङमा करेत सर्प लुकेको रहेछ। हामीले पराल, सुकेको घाँस, दाउरा आदि राख्दा सकेसम्म घरभन्दा केही पर राख्नुपर्ने कुरा रञ्जनी र राजीवले हामीलाई सिकाए। सर्पलाई मार्नु हुँदैन, सर्पले बाली खान आउने मुसा लोखर्के आदिलाई खाइदिएर किसानलाई सहयोग गर्ने र वातावरण सन्तुलन गर्न मद्दत गर्ने कुरा पनि आजको छलफलबाट हामीले सिक्यौँ।
सँगसँगै रञ्जनी र राजीवले सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउन, फोहोरको उचित व्यवस्थापन गर्न, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन हामीले गर्नुपर्ने कुराहरू पनि सिकाएका छन्। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा पनि सर्पदंश सम्बन्धी थप नयाँ जानकारी पक्कै पनि पाइएला। सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको यस दोस्रो खण्डबाट म अचला
र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
आजलाई बिदा दिनुहोस्।
नमस्ते।
यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत
सहभागी श्रोता, हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डिबिआइइएबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई विदा माग्छौ। नमस्ते।